यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म 698 बढ़ी पालिकाको अन्तिम मत परिणाम सार्वजनिक। नेपाली कांग्रेस 310, नेकपा एमाले 189 र माओवादी केन्द्र 119 पालिकाको प्रमुखमा विजयी। पाँच दलीय गठबन्धन सफल हुँदै गएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई। काठमाडौँ उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार पनि संचालनमा आउने। मकवानपुरमा हिजो साँझ भएको सवारी दुर्घटनामा 4 जनाको मृत्यु, 4 जना घाइते र अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी एल्बनिज निर्वाचित।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। स्थानीय तह निर्वाचन अन्तर्गत गत वैशाख 30 गते सम्पन्न निर्वाचनको अधिकांश पालिकाको मत परिणाम सार्वजनिक भएको छ। हालसम्म 698 पालिकाको मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएको छ। मत परिणाम अनुसार नेपाली कांग्रेस 310, नेकपा एमाले 189, माओवादी केन्द्र 119, जनता समाजवादी 26, नेकपा एकीकृत समाजवादी 17, स्वतन्त्र 10 र अन्य दल 28 पालिका प्रमुखमा निर्वाचित भएका छन्। 6 वटा महानगरपालिका मध्ये विराटनगर महानगरपालिकाको मत परिणाम मात्र सार्वजनिक भएको छ। विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइराला निर्वाचित हुनुभएको छ भने उपप्रमुखमा नेकपा एमालेका शिल्पा कार्की निर्वाचित हुनुभएको छ। अन्य 5 महानगरपालिकाको मतगणना जारी रहेको छ। 11 उपमहानगरपालिका मध्ये अब धरान, जनकपुरधाम र तुलसीपुर उपमहानगरपालिकाको मत परिणाम सार्वजनिक हुन बाँकी छ। धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वार अग्रस्थानमा रहेका छन् भने अन्य उपमहानगरपालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ। धनगढ़ी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेद्वार गोपाल हमाल निर्वाचित हुनुभएको छ। हमाल प्रतिस्पर्धी नेपाली कांग्रेसका नृपबहादुर ओडको भन्दा दोब्बर बढ़ी मत प्राप्त गरी प्रमुखमा निर्वाचित हुनुभएको हो। उपप्रमुखमा नेकपा एमालेका कन्दकला राणा निर्वाचित हुनुभएको छ। प्रमुख र उपप्रमुख निर्वाचित भएको औपचारिक घोषणा गर्न भने बाँकी नै रहेको र अन्तिम मत परिणाम केही बेरमै घोषणा गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। गत वैशाख 30 गते निर्वाचन हुन नसकेका स्थानहरूमध्ये केहीमा निर्वाचन सम्पन्न भई मतगणना जारी रहेको छ भने केही वडाहरूको निर्वाचन हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ। स्थानीय तह निर्वाचन 2079 अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार निर्वाचित हुनुभएको छ। बुटवल उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका खेलराज पाण्डे निर्वाचित हुनुभएको हो भने उपप्रमुखमा नेकपा एमालेका उम्मेद्वार सावित्रा अर्याल निर्वाचित हुनुभएको छ। सुनसरीको इटहरी उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल निर्वाचित हुनुभएको छ। पौडेलले 33,690 मत प्राप्त गर्नुभयो। उपप्रमुखमा नेकपा एमालेकी संगीता कुमारी चौधरी निर्वाचित हुनुभएको छ। सुनसरीको हरिनगर गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष र उपाध्यक्ष पदका उम्मेद्वार निर्वाचित हुनुभएको छ। नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदमा गफार अन्सारी र उपाध्यक्ष पदमा रिमझिम कुमारी भगत निर्वाचित हुनुभएको हो। झापाको अर्जुनधारा नगरपालिकामा संयुक्त गठबन्धनलाई पछि पार्दै नेकपा एमालेका उम्मेद्वार बलदेव सिंह गोमदेन तामाङ 19,169 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उपप्रमुखमा नेकपा एमालेका खड्गमाया पराजुली निर्वाचित हुनुभएको छ। महोत्तरीको जलेश्वर नगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी नेपाल जसपाका उम्मेद्वार सुरेश शाह सोनार 7,304 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उपप्रमुखमा जसपाकै रोशन खातुन 5,821 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। सप्तरीको बोधे वर्षाई नगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टीका आतेश कुमार सिंह यादव 5693 मत प्राप्त गरी विजयी हुनुभएको छ। उपप्रमुखमा जसपाका रेणु कुमारी शाहले 5154 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। रौतहटको माधव नारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका बैजनाथ प्रसाद यादव 4288 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उपप्रमुखमा जसपाका निर्मला देवी रमणले 3179 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। गत वैशाख 30 गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौँ महानगरपालिकाको पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह 38333 मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ भने नेपाली कांग्रेसका सिर्जना सिंह 21979 मत प्राप्त गरी दोस्रो स्थानमा हुनुहुन्छ। त्यसै गरी नेकपा एमालेका केशव स्थापितले 21008 मत प्राप्त गर्नुभएको छ। धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेद्वार हर्कराज राई 16026 मतका साथ अग्रस्थानमा हुनुहुन्छ। त्यसै गरी नेपाली कांग्रेसका किशोर राईले 13182 मतका साथ उहाँलाई पछ्याइरहनु भएको छ भने उपप्रमुखमा माओवादी केन्द्रका अहेन्द्र विक्रम बेघाले 16079 मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका पदम प्रसाद लिम्बुले 14431 मत प्राप्त गर्नुभएको छ। मतगणना जारी रहेको छ। महानगरपालिका मध्ये चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रका रेणु दाहाल 34648 मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ भने नेकपा एमालेका विजय सुवेदीले 27370 मत प्राप्त गरी उहाँलाई पछ्याइरहनु भएको छ। त्यसै गरी स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले 11720 मत प्राप्त गर्नुभएको छ। मतगणना जारी रहेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय सत्ता गठबन्धन सफल हुँदै गएको बताउनु भएको छ। भक्तपुरको थिमी नगरपालिकामा गठबन्धनका तर्फबाट विजयी उम्मेद्वारलाई हिजो आफ्नै निवासमा बधाई दिनुहुँदै अध्यक्ष प्रचण्डले सरकारले देशमा विकासको यात्रा प्रारम्भ गरेको, गठबन्धनले देशको राजनीतिमा परिवर्तन, स्थायित्व र विकासको नयाँ यात्रा शुरू गर्न खोजेको उल्लेख गर्नुभयो। अध्यक्ष प्रचण्डले गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचनसम्म मात्र होइन त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएरै जाने संकल्पमा गठबन्धनका दल दृढ रहेको उल्लेख गर्नुभयो। सिन्धुली जिल्लामा स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम प्राप्त भइसकेको छ। गत निर्वाचनको तुलनामा यसपटक महिलाहरूको सहभागिता भने कम देखिएको छ। कमल सरला सुनवारको एक रिपोर्ट।
सिन्धुलीमा नवनिर्वाचित जनप्रतिनिधिहरूको पाँच वर्ष कार्यकाल शुरू भएको छ, तर यसपटक गठबन्धनको कारण सिन्धुलीमा महिलाहरूको सहभागिता कम भएको महिलाहरूले गुनासो गरेका छन्। कमलामाई नगरपालिका चारकी देवी खड्का:
गठबन्धनको कुराले गर्दाखेरि हामी महिलाहरूले चाहेर पनि पार्टीहरूमा महिलाहरूलाई प्रतिनिधित्वको रूपमा चाहिँ पठाउनु भएन, त्यसले गर्दाखेरि समग्रमा महिलाको सहभागिता चाहिँ घट्यो। महिलाहरू चाहिँ एज अ भोटरको रूपमा मात्रै चाहिँ स्थापित हुनुभयो अब धेरै ठाउँमा।
महिलाहरू भोटरको रूपमा मात्रै प्रयोग भएको उहाँले गुनासो गरिरहँदा सुनकोशी गाउँपालिका साथ सिन्धुलीकी नवनिर्वाचित महिला सदस्य शान्ति कुमारी कार्कीले क्षमता भएर पनि महिलाहरूलाई पार्टीले नेतृत्वमा आउन नदिएको बताउनुहुन्छ।
हामी महिलाहरू राजनीतिमा खड्दा खड्दै पनि हाम्रो मूल्याङ्कन अनि कम हो र हाम्रा चाहिँ राजनीतिक दलहरूले महिलाहरू तल तल वार्डमा चाहिँ दलित महिला गरेर छुट्याइएको मात्रै हो।
देवी र शान्तिको जस्तै मत छ कमलामाई नगरपालिका पाँच सिन्धुलीकी सुनिता बैजूको पनि।
भूमिकै कम भयो नि, किनभने गठबन्धनले गर्दाखेरि सिन्धुली जिल्लामा चाहिँ हाम्रो निम्न छ।
यसपटक सिन्धुलीमा दुई प्रमुख, दुई उपप्रमुख र एक वडा अध्यक्षमा महिला जनप्रतिनिधिले जित हासिल गरेको छ। 2074 निर्वाचनमा एक प्रमुख र आठ उपप्रमुखमा महिलाहरूको नेतृत्व थियो। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन सूचना र सन्देश।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। काठमाडौँ उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार सञ्चालनमा आउने भएका छन्। दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय कार्यान्वयन भए पनि बिरामीलाई उपचारमा समस्या पर्ने जनाउँदै ती अस्पताल आइतबार पनि सञ्चालन हुन थालेका हुन्। उपत्यकाका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, शहीद गंगालाल हृदय रोग केन्द्र, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल लगायतका ठूला अस्पतालले बिरामीको उपचारलाई मध्यनजर गर्दै आइतबार पनि अस्पताल सञ्चालन गर्ने निर्णय गरेका हुन्। आठ वर्ष अघि सौन्दर्य प्रतियोगिता आयोजना गरी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले हिजो काठमाडौँको स्वयम्भूबाट मनोज पाण्डेलाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सामाजिक सञ्जालमा ती युवतीद्वारा सार्वजनिक श्रव्य सामग्रीमा पाण्डेमाथि सन् 2014 मिस ग्लोबल इन्टरनेशनल नामक सौन्दर्य प्रतियोगिता आयोजना गरेको र कार्यक्रम सकिएपछि छ महिनासम्म आफूलाई धम्क्याएर करणी गरेको आरोप लगाइएको छ। केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा भएको भनी राखिएको भिडियोबारे अध्ययन गर्न बनेको छानबिन समितिलाई सहयोग गर्न गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी यस विषयमा शीघ्र छानबिन मार्फत सत्य तथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कार्यवाही गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। प्रहरी वरिष्ठ उपरीक्षक वसन्त बहादुर कुँवरको संयोजकत्वमा गठित छानबिन समितिले शुरू गरिसकेको अनुसन्धान कार्यमा सहयोग गर्न मन्त्रालयले सबैमा अनुरोध गरेको प्रवक्ता फणीन्द्र मणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। मकवानपुरमा हिजो साँझ भएको सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्। वीरगंजबाट काठमाडौँ आउँदै गरेको पिकअप गाड़ी मकवानपुरको इन्द्र सरोवर गाउँपालिका दुई कुलेखानी ड्याम नजिक सिमखोला पुलमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो। मृतकहरूको शनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घाइते मध्ये चालक सहित तीनजनाको हेटौँडामा उपचार भइरहेको र एकजनाको काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। एन्थोनी एल्बिज अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री निर्वाचित हुनुभएको छ। विश्वव्यापी जलवायु परिवर्तन तथा सामाजिक सुरक्षालाई आफ्नो मुख्य एजेण्डा बनाउनुभएका एल्बेनिजले आफ्नो मुख्य प्रतिद्वन्दी र निवर्तमान प्रधानमन्त्री स्कट मोरिसनलाई पराजित गर्नुभएको हो। एल्बेनिजको लेबर पार्टी अस्ट्रेलियाको संसदको सबैभन्दा ठूलो पार्टी हुने देखिएपछि एल्बेनिज अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री हुने निश्चित भएको हो। बिफर जस्तो देखिने मंकीपक्स भाइरस विश्वका 12 भन्दा बढ़ी देशमा फेला परेको छ। विश्व स्वास्थ्य संगठनले थप 50 जनामा मंकीपक्स संक्रमण देखिएको पुष्टि गर्दै अझ धेरै मानिसमा यो भाइरस सर्न सक्ने चेतावनी दिएको छ। मंकीपक्स युरोपका 9 देश सहित अमेरिका, क्यानाडा र अस्ट्रेलियामा 80 जनामा फेला परिसकेको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रदेशको विकास र योजना सम्बन्धमा ध्यान आकर्षण गराउनु भएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकास मार्फत समुन्नत राष्ट्र निर्माणका लागि महत्वपूर्ण योगदान पुर्याउन प्रधानमन्त्रीको ध्यान आकर्षण गराउनु भएको हो। ध्यान आकर्षण पत्र ग्रहण गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र स्थानीय तहको समृद्धिमा नै समग्र मुलुकको समृद्धि निर्भर रहेको भन्दै गण्डकीबाट आएको योजनालाई प्राथमिकतामा राख्ने बताउनुभयो। प्रधानमन्त्री देउवाले ध्यानाकर्षण पत्र राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पठाउने र सकेसम्म सबै योजना बजेटमा समेट्ने आश्वासन दिनुभएको मुख्यमन्त्री पोखरेलको सचिवालयले जनाएको छ। ध्यानाकर्षण पत्रमा मुख्यमन्त्री पोखरेलले उत्तर गंगा जलाशयुक्त जलविद्युत आयोजना सञ्चालनमा ल्याउन, बुढी गण्डकी जलविद्युत आयोजना चालू आर्थिक वर्षबाट नै शुरूआत गर्ने गरी कार्य अघि बढ़ाउन, मुक्तिनाथदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म जोड्ने मुक्ति मार्ग निर्माणको योजना समेट्न, काली रबर उद्योग र भिरकुटी कागज कारखानालाई पुनः सञ्चालन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिनुभयो। नेपालको समग्र वित्तीय प्रणालीको आकार झण्डै 82 खर्ब रूपियाँ बराबरको पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थायित्व सम्बन्धी प्रतिवेदन 2077-78 अनुसार नेपालको वित्तीय प्रणालीको आकार 81 खर्ब 74 अर्ब 85 करोड़ रूपियाँ बराबर पुगेको हो। नेपालको वित्तीय प्रणालीभित्र हाल 27 वाणिज्य बैंक, 18 विकास बैंक, 17 वित्त कम्पनी, 70 लघु वित्त कम्पनी, 1 पूर्वाधार बैंक र 1 जलविद्युतमा लगानी गर्ने गरी स्थापित इन्भेस्टमेन्ट कम्पनी गरी 134 संस्थालाई नेपाल राष्ट्र बैंकले नियमन गर्दै आएको छ। त्यसै गरी नेपालमा बीमा समितिले 19 जीवन बीमा, 20 निर्जीवन बीमा र 2 पुनर्बीमा कम्पनीलाई सञ्चालन अनुमति दिनुका साथै नियमन समेत गर्दै आएको छ। यसै गरी नेपालको वित्तीय प्रणालीभित्र एउटा स्टक एक्सचेन्ज, एउटा सेन्ट्रल डिपोजिटरी कम्पनी, 50 स्टक ब्रोकर, 15 म्युचुअल फण्ड, 2 क्रेडिट रेटिङ एजेन्सी, 76 डीपी, 87 योग्य संस्थागत लगानीकर्ता र 1 स्टक डिलरलाई नेपाल धितोपत्र बोर्डले सञ्चालन अनुमति दिनुका साथै नियमन गर्दै आएको छ। यसै गरी वित्तीय प्रणालीको अभिन्न अंगको रूपमा नन ब्याङ्किङ फाइनान्सियल इन्स्टिच्युसन अन्तर्गत कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष, सामाजिक सुरक्षा कोष र हुलाक बचत बैंक सञ्चालनमा रहेका छन्। नेपालको अर्थतन्त्रको फैलावटसँगै वित्तीय प्रणालीभित्रका संस्थाहरू पनि बढ्दै गएका छन्। पछिल्लो 5 वर्षमा 1 पूर्वाधार विकास बैंक, 1 पुनर्बीमा कम्पनी, 87 क्वालिफाइड इन्स्टिच्युसनल इन्भेस्टर, 1 स्टक डिलर र 1 सामाजिक सुरक्षा कोष थपिएसँगै वित्तीय प्रणालीमा 333 संस्थाहरू सञ्चालनमा रहेका छन्। वित्तीय प्रणालीको कुल सम्पत्तिमा वाणिज्य बैंक, लघु वित्त र बीमा कम्पनीको अंश पछिल्लो 5 वर्षमा बढ़दै गएको छ भने विकास बैंक, फाइनान्स, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको सम्पत्तिको अंश भने विस्तारै घट्दै गएको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
नेपाली महिला क्रिकेट टोलीले युगाण्डासँगको T20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा पहिलो जित निकालेको छ। शनिबार त्रिवी मैदानमा नेपालले युगाण्डा विरूद्धको 5 तथा अन्तिम T20 खेलमा पाहुना टोली युगाण्डालाई 33 रनले पराजित गर्दै जित निकाल्न सफल भएको हो। 5 म्याचको T20 सिरिजमा युगाण्डा 3-2 विजय भनेको छ। घरेलु टोली नेपालले जित सहित सिरिजको अन्त्य गरेको छ। त्रिवी मैदानमा 124 रनको लक्ष्य पछ्याएको युगाण्डाले नेपालको कसिलो बलिङका कारण 6 गुमाएर 90 रनमा सीमित हुन पुग्यो। नेपालकी इन्दु वर्मा र सीता राणा मगरले समान 2-2 लिँदा अस्मिना कर्मचार्य र हीरा माई रोयले समान 1-1 विकेट हात पारे। यसअघि युगाण्डाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा 6 गुमाएर 123 रन बनाएको थियो। नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक 49 रनको योगदान दिँदा सीता राणा मगरले 17 रन बनाउँदा इन्दु वर्माले 8 रन जोड्न सफल रहिन्। कविता जोशीले नकआउट 18 रन बनाउँदा अप्सरी बेगमले 11 रनमा आउट भए। रुबिना छेत्री र डोली भट्ट दुवै 0 रनमा सीमित रहे। पाहुना टोली युगाण्डाले लगातार 3 खेलमा जित निकाल्दै 2 खेल अगावै सिरिज जितिसकेको छ। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय महिला क्रिकेट टीमका लागि सिरिजको आयोजना गरेको थियो। नेपालले युगाण्डा विरूद्धको पहिलो खेलमा 12 रनले गुमाएको थियो भने दोस्रो खेलमा 1 पराजय भोग्नु परेको थियो। तेस्रो खेलमा नेपालले 6 हार बिहोरेको थियो भने चौथो खेलमा युगाण्डालाई 15 रनले हराएको थियो। त्रिभुवन आर्मी क्लबका हिमाल टमट्टा र मानबहादुर थापाले प्रधान सेनापति हाई अल्टिच्युड ट्राई एडभेन्चर प्रतियोगितामा पहिलो स्थान हात पारेका छन्। शनिबार जोमसोममा सम्पन्न प्रधान सेनापति हाई अल्टिच्युड ट्राई एडभेन्चर प्रतियोगितामा 1:15:02 कोर्स रेकर्ड बनाउँदै टमट्टा र थापाले पहिलो स्थान हात पार्न सफल भएका हुन्। म्यान्चेस्टर सिटीका मिडफिल्डर फिल होडेन लगातार दोस्रो वर्ष प्रिमियर को उत्कृष्ट युवा खेलाड़ी घोषित भएका छन्। प्रिमियर लीगले शनिबार फिल फोडेनलाई 2021-2022 सिजनको उत्कृष्ट युवा खेलाड़ी घोषणा गरेको हो।
गिरिशा उपाध्याय, अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदलिरही मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ र हावाहुरीसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.6 डिग्री सेल्सियस, वर्षा फाटफुट, अहिले बिहानको सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि 5:12 भयो भने सूर्यास्त भरे साँझ 6:50 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म 698 पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक। नेपाली कांग्रेस 310, नेकपा एमाले 189 र माओवादी केन्द्र 119 पालिकाको प्रमुखमा विजयी। 5-दलीय गठबन्धन सफल हुँदै गएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई। काठमाडौँ उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार पनि सञ्चालनमा आउने। मकवानपुरमा हिजो साँझ भएको सवारी दुर्घटनामा 4 जनाको मृत्यु, 4 जना घाइते र अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी एल्भनिज निर्वाचित। बातचीत सुन्दै हुनुहुन्थ्यो। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो, 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।